DFM Time Check. It's 6:30 PM.
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउतको नमस्कार।
सुरुमा प्रसारणका प्रमुख खबरहरू।
महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शिलान्यास, पश्चिमबाट समृद्धि र विकासको ढोका खुलेको दावी।
गौरीफन्टाका व्यापारीले कुटपिट गरेको विरोधमा आज दिनभर गौरीफन्टा नाकामा तनाव। गौरीफन्टामा नेपालीमाथि कुटपिट दुर्व्यवहार ज्याजति बढ्दै।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरद्वारा निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न निर्देशन। निर्धारित समयमा भौतिक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी।
र राजनीतिक खिचातानीका कारण धनगढी रङ्गशालाको स्तर उन्नतिको कार्य अलपत्र। बजेट अभावले बहुद्देश्य कवरहलको सुरुवात नै भएन।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू
नर्मल देखि डिलक्स सम्मका रूमहरू,
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091-417-544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
कैलाली बहुमुखी क्याम्पसको बिबिएम र बिएससी कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना।
विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणपत्र प्राप्त देशकै अग्रणी सामुदायिक शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका सुप्रसिद्ध शैक्षिक कार्यक्रमहरू सेमेस्टर प्रणालीमा आधारित 4 वर्ष बिबिएम र वार्षिक प्रणालीमा आधारित 4 वर्ष बिएससीमा नयाँ भर्नाका लागि निम्नअनुसार प्रवेश परीक्षा सञ्चालन हुने बेहोरा विद्यार्थी एवं अभिभावकहरूलाई सहर्ष जानकारी गरिन्छ।
प्रवेश परीक्षा हुने मिति बिबिएम भाद्र 27 गते, बिएससी मंसिर 2 गते।
आवेदन फारम बुझाउने अन्तिम मिति बिबिएम यही भाद्र 22 गतेसम्म र बिएससी यही कार्तिक 17 गतेसम्म। आवेदनका लागि न्यूनतम योग्यता।
बिबिएमका लागि कुनै पनि विषयमा न्यूनतम द्वितीय श्रेणीमा प्लस टू वा सोसरह उत्तीर्ण। बिएससीका लागि आइएससी वा विज्ञान विषय लिई प्लस टूमा विज्ञान विषयमा ए लेभल उत्तीर्ण गरेको।
विशेष प्रावधान, कक्षा 11 उत्तीर्ण गरी कक्षा 12 को नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्। विस्तृत जानकारीका लागि कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, फोन नम्बर 091-521-223।
आजको खबर अब विस्तारमा। कञ्चनपुरको महाकाली नदीमा निर्माण गरिने चार लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिलान्यास गर्नुभएको छ। प्रधानमन्त्री देउवाले भीमदत्त नगरपालिका वडा नम्बर 12 ओदालीमा पुलको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो। पुल निर्माण स्थलमा विधिवत रूपमा पूजाआजा गर्दै प्रधानमन्त्रीले शिलान्यास गर्नुभयो। पुलको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा निर्माण हुने पुलले नेपालको अर्थतन्त्रमा ठूलो मद्दत पुग्ने बताउनुभयो। उहाँले भारतको राजधानीसँग सबैभन्दा छोटो दूरीमा रहेको यो नाकामा चार लेनको पुल निर्माणपछि मुलुककै समृद्धिमा टिवा पुग्ने बताउनुभयो।
नेपालको अर्थतन्त्रमा धेरै ठुलो मद्दत हुनेछ भने तर्कोतिर भारतका मान्छेलाई पनि आसाम पुग्न छोटो हुनेछ। पोखरा चाँदनीमा भारत सरकारबाट ड्राइपोर्ट बनाउने सहमति भएको छ। अहिले भर्खरै म दिल्लीबाट फर्केको छु, महामहिम प्रधानमन्त्री मोदीजीको निमन्त्रणामा उहाँले जो ड्राइपोर्ट दिएपछि सिधै बम्बईदेखि कुमै कण्डालादेखि सिधै यहाँ चाहिँ नि उहाँको चाहिँ सिपोर्ट सुक्खा बन्दरगाह पोखरा चाँदनीसम्म सामान ल्याउन सकिनेछ। यसले गर्दाखेरि सुदूरपश्चिममा सबभन्दा छिटो चाहिँ नि अरबतिरदेखि मात्रै होइन युरोपतिरको पनि सामानहरू यहाँबाट उता अरबतिर र युरोपतिर सामानहरू पठाउन सकिनेछ।
प्रधानमन्त्रीले पुल निर्माण समयमै सम्पन्न हुने र बजेट अभाव हुन नदिने बताउनुभयो। पुल शिलान्यास कार्यक्रममै प्रधानमन्त्री देउबाले पञ्चेश्वरको डिपिआर एक महिनाभित्रमा तयार भइसक्ने भारतसँग सहमति भएकाले पञ्चेश्वर परियोजनाको समेत चाँडै शिलान्यास हुने बताउनुभयो।
पञ्चेश्वर योजना अहिले भारतका प्रधानमन्त्रीसित मेरो कुरा, अहिले पञ्चेश्वर योजनाको डिपिआर एक महिनाभित्र तयार भइसक्नुपर्छ। तयार भइसकेपछि यो डिपिआर भइसकेपछि यो पञ्चेश्वर योजना पनि यसको चाहिँ शिलान्यास छिटै शिलान्यास भएर पञ्चेश्वर योजना नेपालमा आउनेछ। पञ्चेश्वर योजना भयो भनेदेखिलाई नेपालको सबभन्दा बढी खेतहरूमा पानी पुग्नेछ र चाहिँ नि यति बढी बिजुली हुनेछ कि पहिलो हक पानीको सुरुपसिना हुनेछ र बिजुली पनि पाइनेछ। त्यसले चाहिँ नि आधा बिजुली आधा पानी हो, त्यसले नेपाललाई धेरै ठुलो चाहिँ नि फाइदा हुनेछ, सुदूरपश्चिम सबभन्दा बढी सम्पन्न हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।
शिलान्यास कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बोलायरले पुल निर्माणपछि पश्चिमी क्षेत्रबाट समेत विकासको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दोधरा चाँदनीका जनताले आफ्नै जिल्ला सदरमुकाम आउन भारतको भूमि भएर आउने समस्याको समाधान हुने पनि बताउनुभयो।
नेपालमै पहिलो आफ्नो लगानी र आफ्नै प्रविधिबाट बन्न थालेको फोर लेन पहिलोचोटि बन्दैछ, त्यो पनि महादानीबाट बन्दैछ। महादानीमा यस्तो ठाउँमा बन्दैछ जहाँका मानिसहरूले हामी नेपालमा छौँ या छैनौँ भन्ने कुराको शङ्का गर्नुपर्ने, आफ्नै देशसँग सम्बन्ध राख्दा पनि अर्को देशको भूभाग प्रयोग गरेर आफ्नो देशमा आउनुपर्ने बाध्यात्मक परिस्थितिलाई यो पुलले अन्त गर्नेछ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले लामो समयदेखि पुल निर्माणका लागि पहल थालिएको बताउनुभयो। पुल निर्माणसँगै गड्डा चौकीदेखि पुलको पूर्वी र पश्चिमी किनारासम्मको झन्डै 8 किलोमिटरको सडक समेत निर्माण हुनेछ। कार्यक्रममा सडक विभागका महानिर्देशक गोपाल सिद्धेल, सडक सुधार आयोजनाका प्रमुख सुशील बाबु ढकाल, दुवैतिर निर्माण हुने सडकका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको उचित मुआवजा दिने बताउनुभयो। महाकाली नदीमाथि बनाइने 4 लेनको पुलको ठेक्का कुमार निर्माण सेवा र चाइनिज कम्पनी सिएफइजी जेबीलाई परेको छ। झन्डै 3 अर्ब 28 करोडमा ठेक्का सम्झौता भएको पुल अहिलेको बनबासा पुलदेखि झन्डै 7 किलोमिटर दक्षिण र महाकालीको झुलुङ्गे पुलदेखि झन्डै 2.5 किलोमिटर उत्तरमा बन्नेछ। 800 मिटर लामो 4 लेनको पक्की पुलको झन्डै 21.6 मिटर चौडाइ रहेको छ। सो पुल 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ। भारतको खटिमादेखि 7 किलोमिटर बनवासतर्फ मुख्य नाका रहने गरी भारतसँग सम्झौता भइसकेको सडक सुधार आयोजनाले जनाएको छ। महाकालीको पुल भएर दोधारा चाँदनी नगरपालिकाको जोगबुडा नदी भएर भारतको राष्ट्रिय राजमार्ग जोड्ने गरी सम्झौता यसअघि नै भइसकेको छ।
फेरि पनि विकास निर्माणकै प्रसङ्ग, प्रधानमन्त्री देउबाले महाकाली माथिको 4 लेन पक्की पुलको शिलान्याससँगै विकास र समृद्धिको आशा गरिएका बेला दार्चुलाबाट चिनसँग जोड्ने सडकको भने दुर्दशा भएको छ। 7 वर्ष अघि निर्माण सुरु भएको दार्चुला तिङ्कर सडक निर्माण योजनाको काम कछुवा गतिमा भइरहेको छ। सडक बनेपछि तिङ्कर भन्सार नाका खुल्ने, चिनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवरको यात्रा 2 दिनमै पुग्ने र समग्र दार्चुलाले काँचुली फेर्न सक्ने भए पनि सडक निर्माणको गति बढ्न नसकेको हो। 140 किलोमिटर लम्बाइको सो सडक 7 वर्षमा 18 किलोमिटर मात्रै ट्र्याक खुलेपछि समयमै सडक निर्माण हुने दार्चुलावासीको आशा निराशामा परिणत भइरहेको छ। आर्थिक वर्ष 66-67 सरकारले प्राथमिकतामा राखेको भन्दै 140 किलोमिटरको सडकको आर्थिक वर्ष 75-76 ट्र्याक खुलिसक्ने लक्ष्य लिएको थियो। तर 7 वर्षमा 18 किलोमिटर मात्रै ट्र्याक खुलेपछि सुरु भएका विकासका योजना पनि समयमै सम्पन्न नहुने भन्दै दार्चुलावासीले गुनासो गरेका छन्। तर दार्चुला तिङ्कर आयोजनाका प्रमुख मनिष कुमार शाहले भने अघिल्लो वर्ष देशले बेहोर्नु परेको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, इन्धन अभाव र विस्फोटक पदार्थका कारण ढिलाइ भएको बताउनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ। निर्माण व्यवसाय संघ कैलालीले आयोजना गरेको मन्त्री बलायरको स्वागत कार्यक्रममा उहाँले काम नगर्ने ठेकेदारलाई कारवाही गरिने बताउनु भएको हो। उहाँले निर्माण व्यवसाय देशको मेरुदण्ड भएको भन्दै त्यही अनुसारको काम गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री बलायरले निर्धारित समयमा कुनै पनि भौतिक निर्माण सम्पन्न नगरिए तुरुन्तै ठेक्का रद्द गरेर कारवाही गर्ने चेतावनी दिनुभयो। कार्यक्रममा निर्माण व्यवसायीले आफ्ना समस्याहरू राख्दै मन्त्री बलायरलाई स्वागत गरेका थिए। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन व्यापारिक विश्राम।
शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
आ मुन्रे ब्रो, तिमी त मर्निङ वाक आउँदा पनि फेरि जुत्ता लाएर आउँछ बा।
लाउन परेन त, नयाँ नयाँ भेराइटी आइरहन्छ।
हाय मुन्रे ब्रो, मिटिङमा जाँदा एउटा अहिले चाहिँ अर्कै जुत्ता
अनि के त स्टाइलिस त हुनै पर्यो नि।
वाह मुन्रे ब्रो, अफिसमा त फेरि अर्कै जुत्ता।
भरि बेलुका फेरि अर्कै हुन्छ पार्टी सुज।
तपाईँ कुन कुन ब्रान्डको चाहिँ जुत्ता लाउनुहुन्छ?
एउटै ब्रान्डको लाउनु, नेपालमा बनेको रोयल सुज, नामै काफी छ। हिमाल पहाड तराई, रोयल सुज सबैको रोजाई।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म प्रस्तुत गर्यौँ महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देवाद्वारा शिलान्यास, पश्चिमबाट समृद्धि र विकासको ढोका खुलेको दावी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरद्वारा निर्माण व्यवसायलाई गुणस्तरीय काम गर्न निर्देशन, निर्धारित समयमा भौतिक निर्माण सम्पन्न नगरी ठेक्का रद्द गर्ने चेतावनी।
अब नेपाल भारत सीमातिर लागौँ। नेपाली ग्राहकमै आश्रित भारतको गौरीफन्टा का व्यापारीले धनगढीको बस पार्कका एकजना व्यापारीलाई टाउको फुटुन्जेलसम्म कुटपिट गरेको भन्दै आज बिहानैदेखि नेपालीहरूले सीमा क्षेत्रमा सरसामान ल्याउन र भारतीय गाडीहरू रोकेका छन्। पैदल आवागमन नरोकिए पनि उनीहरूले सीमा क्षेत्रमा विरोध प्रदर्शन गर्दै भारतबाट ससानो सामान पनि ल्याउन दिएका छैनन्। गौरीफन्टामा केही सस्तो सामान र खाद्य सामग्री पाउने आशामा त्यहाँ पुग्नेहरू व्यापारीहरूको ज्यादतीमा पर्दै आएका हुन्। विभिन्न सामग्री लिनका लागि त्यहाँ पुग्ने नेपालीहरूलाई कुटपिट गर्ने, गालीगलोज गर्ने, दुर्व्यवहार गर्ने जस्ता क्रियाकलापहरू बढ्दै गएका हुन्। केही दिनको अन्तरमा यस्ता घटनाहरू भइरहँदा पनि नेपाली तथा भारतीय प्रशासनले सीमावर्ती क्षेत्रको समस्या समाधानका लागि पहल गरेका छैनन्। सुनौ एक रिपोर्ट।
भारतीय बजारमा नेपालीमाथि हातपात भएको विरोधमा कैलालीको गोरीफन्ट नाका बिहिबार ठप्प भयो। पैदल यात्रुको आवागमन नरोकिएपछि नेपालीहरूले भारतबाट नेपाल आउने भारतीय नम्बरका सवारी साधन र भारतबाट ससानो सामान पनि आउन दिएनन्। गोरीफन्ट बजारमा सामान किन्ने क्रममा धनगढीको बस पार्कका जितबहादुर विकमाथि भएको कुटपिटको विरोध घटना भएको पाँच दिनपछि नाका ठप्प पारिएको हो। जितबहादुरको टाउकोमा 10 टाका लगाइएको छ। कुटपिटमा परेका विकका छोरा हिक्मत विक,
त्यही हो अब नेपालीले चाहिँ हेप्चे बरिया चाहिँ व्यवहार गरिरहेको हुन्छ। न लेडिजको कलर हुन्छ, न अब जेन्ट्सको कलर हुन्छ, दुर्व्यवहारै भइरहेको हुन्छ। व्यापारीहरूले लेडिजमाथि गलत व्यापार देखाए होइन, हातपात गरे, अब त्यसको लागि अब गाली गरिरहेको थिए, हातपात गरिरहेको थिए होइन। त्यसै गरी अरू लेडिजहरूमाथि पनि हुन्छ, दाजुभाइमाथि पनि हुन्छ, हतरी अब केटाकेटीलाई पनि हान्यो भन्थे के अरे, अब त्यो लेडिजमाथि दुर्व्यवहार भइरहेको हानिरहेको बेलामा मैले अब यस बढीले चाहिँ गर्नु भन्ने हिसाबले खालि अब सम्झाउने हिसाबले जानु भएको थियो। हातपाई गर्न चालु गर्यो तिनीहरूले, माल सामान सबै एक्सपायर हुन्छ होइन, अस्वस्थ पाइन्छ सस्तो पाइन्छ भनेर सबै यहाँ आउँछन्। सबै मनस्थिति त्यही छ, तर सस्तोमा के सस्तो पाइरहेको छ त? एक्सपायर भएको चाहिँ सस्तो पाइरहेको कि मिसावटी चाहिँ सस्तो पाइरहेको कि एक चिजमा कम कम भाव भनिदिन्छ, बाँकी लिएको सामानहरू हामीलाई रेट थाहा हुँदैन, बढाइदिए हुन्छ होइन।
गत भदौ 11 गते सामान किन्ने क्रममा नेपाली महिलामाथि हातपात गर्न थालेपछि सहन नसकेर विरोध जनाउँदा भारतीय व्यापारीहरूले जितबहादुरलाई निर्घात कुटपिट गरेका हुन्। नेपालीमाथि केही दिनको अन्तरमा सीमावर्ती बजार गौरीफन्ट
घण्टा र बनगौवामा ज्याजति कुटपिट र दुर्व्यवहार भइरहेको छ। तर उनीहरू भारतीय व्यापारले गर्ने ज्याजतिको बारेमा खुलेर बोल्दैनन्। बोलिहाले पनि उनीहरूले न्याय पाउन सकेका छैनन्। भारतीय व्यापारीबाट कुटपिटमा पर्नु भएकी एकजना महिला सीता शाही,
चिनीको र तेलको रेट कति छ भाइ भन्यो, चिनीको र तेलको रेट बतायो, एक किलो चिनी दिए तेल दे भनिकन हामीले भन्यो। भनेपछि तिनीहरूले छैन यहाँ अरू सामान अन्त्यको नै यहाँ चिनी तेलको लागि यहाँ गाली गर्यो। आफ्नो भाषामा तिनले गाली गर्यो। गाली गरेपछि तँ गाली किन गर्न लाग्छ हामीलाई, हामी गाली सुने होइन, हामीले तैँले हामीले भाषा तेरो बुझिहाल्यौँ, तेरो भाषामा हामी पनि बुझ्छौँ, अनि हामीलाई गाली किन गरी भन्यो। फेरि लट्ठी समाएर पिट्न आयो, सबै महिलाले पुरुषले सबैले हेर्यो, पिट्न आयो।
सीमा क्षेत्रमा भारतीय भन्सार कर्मीको अवैध असुली एसएसबीको ज्याजति सँगै नेपालीहरू सीमावर्ती बजारका व्यापारीबाट कुटपिट र दुर्व्यवहार हुँदा पनि त्यहाँ जान छोडेका छैनन्। केही सस्तो मूल्यमा सामान पाउने आशामा सामान खरिद गर्न जाने नेपालीहरूलाई उनीहरूले जबरजस्ती सामान किन्न लगाउने, गुणस्तरीन वस्तु किनाउने र आफ्नो पसलबाट नकिनेमा यस्तै गरी कुटपिट गर्ने गरेका छन्। भारतीय व्यापारीको कुटाई खानु भएकी धनगढीको मिलन चौकी चन्द्रकला सिंह,
एक किलो चिनी रे आलु सालु यस्तो घरको सामान तरकारी सरकारी ल्याउनलाई गया छौँ, त्यही अब यस्तो भाव तावमा सोद्धाखेरि अब तिनी इन्डियनको व्यापारीहरूले अब यस्तो होइन त्यस्तो भनेर अब गाली बेजती गर्न लागे। पुरुष मान्छेले चाहिँ हामीलाई लट्ठी उठायो, महिला मान्छेले चाहिँ खुट्टाको चप्पल उठाएर महिलालाई बिचै घेरोमा हामीलाई घेर्यो, डर आयो र त्यहाँबाट फाल्यो र हामी त यो जङ्गलबाट यताउतै गरेर हाम्रो कानको नाखाका यताउति कहाँ पढेछ के भएछ भन्ने हाम्रो लुगा कपडा च्याति त्यहाँबाट गएर हामी घर गयौँ। धेरैजना छ, एकजना मान्छे होइन, धेरैजना महिला पुरुष सबै इन्डियनको मान्छे व्यापारी आएर घेर्दाखेरि हामीलाई यहीँ गयो हिउँ गयो भन्ने हामीलाई केही चेत पनि छैन, थाहा पनि छैन।
केही दिनको अन्तरमा यस्ता घटना भइरहँदा पनि नेपाली र भारतीय प्रशासनले सीमावर्ती क्षेत्रको समस्या समाधानका लागि पहल गरेका छैनन्। यस्ता घटनाहरू बढ्दा पनि नेपालीहरूले गोरी फन्टा र बनगौवा जान छोडेका छैनन्। दिनेश एफएमका लागि सीताराम ओझा, धनगढी।
अब निर्वाचन क्षेत्र निर्धारणको प्रसङ्ग। प्रदेश नम्बर 7 प्रतिनिधि सभाका लागि 16 र प्रदेश सभाका लागि 32 निर्वाचन क्षेत्र निर्धारण गरिएका छन्। निर्वाचन क्षेत्र निर्धारण आयोगले 9 जिल्लामा रहेको प्रदेश नम्बर 7 प्रतिनिधि सभाका लागि 16 र प्रदेश सभाका लागि 32 निर्वाचन क्षेत्र बनाउने प्रतिवेदन सरकारलाई बुझाएको हो। आयोगका अनुसार निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्यालाई मुख्य आधार बनाइएको छ, तर एउटा जिल्लामा एउटा क्षेत्र नघट्ने गरी भूगोललाई पनि आधार बनाइएको छ। प्रदेश नम्बर 7 कैलालीमा प्रतिनिधि सभाका लागि 5 र प्रदेश सभाका लागि 10 निर्वाचन क्षेत्रको निर्धारण गरिएको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले कैलालीमा प्रदेश सभा र प्रतिनिधि सभाको सीमा कसरी निर्धारण गरेको छ त? सहकर्मी दीपक जोशीको रिपोर्ट।
प्रतिनिधि सभाको एक निर्वाचन रहेको स्थानमा प्रदेश सभाका लागि 2 निर्वाचन क्षेत्र रहने संवैधानिक व्यवस्था बमोजिम कैलालीमा प्रतिनिधि सभाका लागि 5 र प्रदेश सभाका लागि 10 निर्वाचन क्षेत्रको सीमा निर्धारण गरिएको हो। निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार कैलालीको क्षेत्र नम्बर 1 प्रतिनिधि सभाका लागि टिकापुर नगरपालिका, जानकी गाउँपालिकाको वडा नम्बर 1, 3, 4, 6 र 7, भजनी नगरपालिकाको वडा नम्बर 6 र 8 र जोशीपुर गाउँपालिकाका सबै वडालाई समेटिएको छ। त्यस्तै जानकी गाउँपालिकाको वडा नम्बर 2, 5, 8 र 9, लम्कीचुहा नगरपालिका, बरदगोरिया गाउँपालिका र मोहनयाल गाउँपालिकाको 1, 2, 3, 4, 6 र 7 नम्बर वडालाई समेटेर प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर 2 निर्धारण गरिएको छ। यता भजनी नगरपालिकाको 1, 2, 3, 4, 5, 7 र 9, घोडाघोडी नगरपालिकाका सबै वडा, कैलाली गाउँपालिकाका 1, 2, 3, 4, 5, 7 र 8 नम्बर वडालाई मिसाएर प्रतिनिधि सभाको 3 नम्बर क्षेत्र निर्धारण गरिएको छ भने मोहनयाल गाउँपालिकाको वडा नम्बर 5, गोरीगङ्गा नगरपालिका, चुरे गाउँपालिका र गोदावरी नगरपालिकालाई समेटेर निर्वाचन क्षेत्र नम्बर 4 निर्धारण गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका र छिमेकी कैलाली गाउँपालिकाका 6 र 9 नम्बर वडालाई मिसाएर निर्वाचन क्षेत्र नम्बर 5 निर्धारण गरिएको छ। प्रदेश सभाका लागि भने जानकी गाउँपालिकाको 1, 3, 4, 6 र 7, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाको 6 र 8 नम्बर वडामा निर्वाचन क्षेत्र नम्बर 1 पहिलो प्रदेश सभाको सीमा निर्धारण गरिएको छ भने टिकापुर नगरपालिकाका सबै वडा समेटेर दोस्रो प्रदेश सभाको सीमा निर्धारण गरिएको छ। यस्तै लम्कीचुहा नगरपालिका 1, 2, 3, 4, 5 र 7, मोहनयाल गाउँपालिकाको 6 र 7, जानकी गाउँपालिकाको 2, 5, 8 र 9 जोडेर 2 नम्बर क्षेत्रको पहिलो प्रदेश सभा र बरदगुरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका 6, 8, 9, 10 नम्बर वडा र मोहनयाल गाउँपालिकाका 1, 2, 3 र 4 नम्बर वडा समेटेर दोस्रो प्रदेश सभाको सीमा निर्धारण गरिएको छ। भजनी नगरपालिकाका 1, 2, 3, 4, 5, 7 र 9, कैलाली गाउँपालिकाका 1, 2, 3, 4, 5, 7 र 8 नम्बर वडा समेटेर 3 नम्बर क्षेत्रको पहिलो र घोडाघोडी नगरपालिकाका सबै वडा समेटेर दोस्रो प्रदेश सभाको निर्वाचन क्षेत्रको सीमा निर्धारण गरिएको छ। यस्तै मोहनियाल गाउँपालिकाको 5 नम्बर वडा, गौरीगंगा नगरपालिकाका सबै वडा र गोदावरी नगरपालिकाका 8 र 9, चुरे गाउँपालिकाका 2 र 4 नम्बर वडा मिलाएर 4 नम्बर क्षेत्रको एउटा प्रदेश सभाको सीमा निर्धारण गरिएको छ भने गोदावरी नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 10, 11 र 12 र चुरे गाउँपालिकाको 1, 3, 5 र 6 वडा मिसाएर अर्को प्रदेश सभाको सीमा निर्धारण गरिएको छ। यता धनगढी उपमहानगरपालिकाको वडा नम्बर 7, 8, 9, 10, 12, 14, 15, 16, 17, 18 र 19 र त्यसै गरी कैलाली गाउँपालिकाको 6 र 9 नम्बर वडा मिलाएर एउटा प्रदेश सभाको सीमा निर्धारण गरिएको छ भने वडा नम्बर 1, 2, 3, 4, 5, 6, 11 र 13 मिलाएर 5 नम्बर क्षेत्रको अर्को प्रदेश सभाको सीमा निर्धारण गरिएको छ। दिनेश एफएम का लागि दीपक जोशी, धनगढी।
राजनीतिक खिचातानीका कारण थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको धनगढी रङ्गशालाको स्तरोन्नति देखिएको अन्यलता हटेको छैन। राजनीतिक खिचातानीका कारण धनगढी रङ्गशालाको निर्माण गुरु योजना अनुसार निर्माण अगाडि बढ्न पनि सकेको छैन। राजनीतिक नियुक्तिका आधारमा जिल्ला खेलकुद विकास समिति, क्षेत्रीय खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद गठन हुने र त्यसमा मन्त्रीहरूका पनि आआफ्नै स्वार्थ देखिएका कारण धनगढी रङ्गशालाको स्तरोन्नतिको कार्य लामो समयदेखि रोकिएको हो। मन्त्रालयले आफू अनुकूलका व्यक्ति जिल्ला र क्षेत्रमा नभएको भन्दै बजेट कटौती गर्न थालेपछि धनगढी रङ्गशालाभित्रै निर्माण गरिने बहुद्देश्यीय मिनी कभर हलको प्रक्रिया पनि हलपत्र परेको छ। सहकर्मी नवराज पनेरको रिपोर्ट।
2068 साल फागुनमा सुदूरपश्चिमाञ्चलमा 6 राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि निर्माण हुने भनिएका संरचना बाहेकको निर्माण अवरुद्ध भएको हो। त्यति बेला निर्माण शुरू भएको रङ्गशालाको निर्माणको 2 वर्षको अवधि सकिँदा समेत निर्माण व्यवसायले भुक्तानी नपाएको भन्दै बनेका संरचना पनि खेलकुदलाई हस्तान्तरण गरेको छैन। राष्ट्रिय खेलकुद परिषदले भने निर्माण व्यवसायले बिल नपठाएको बताउँदै आएको छ। गुणस्तरीय काम नभएको भन्दै अख्तियारमा पनि उजुरी परेको छ। कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह,
हस्तान्तरण नभएको र ठेकेदारले राष्ट्रिय खेलकुद परिषदको बजेटभन्दा बढी काम गरेको दावी गरेको र दावी गरे अनुसारको काम नभएको भन्ने बारेमा कुरा नमिल्दा यो रोकिएको छ, उसले हस्तान्तरण गरिएको छैन।
निर्माण व्यवसाय र राष्ट्रिय खेलकुद परिषदको विवादका बावजुद धनगढी रङ्गशालाको स्तरोन्नतिमा सबैभन्दा ठूलो बाधक भने राजनीतिक खिचातानी देखिएको छ। 3 वर्षको अवधिमा बनेका 4 खेल मन्त्रीले कैलालीमा आफू अनुकूल बजेट विनियोजन गरेका छन्। निवर्तमान खेल मन्त्री दलजी शेर्पाले कैलाली जिल्ला खेलकुद विकास समिति एमालेको भएको भन्दै झ्यालबाट 3 करोड आफू निकटका क्लबहरूलाई बाँडेको आरोप लाग्दै आएको छ। तर जिल्लाको खेल क्षेत्रमा सबैभन्दा ठूलो योजना रङ्गशाला निर्माणका लागि भने बजेट कटौती हुँदै आएको छ। फेरि कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिंह,
मन्त्रीहरूको आफ्नो इच्छा, आफ्नो आकांक्षा, आफ्नो स्वार्थका कारणले गर्दा सुदूरपश्चिम उनीहरूको नजरमा नपरेको कारणले गर्दा र सुदूरपश्चिम प्रति उनीहरूको हेपा दृष्टिकोणको कारणले गर्दा हामी पछाडि परेका छौँ।
यस्तै धनगढी रङ्गशाला भित्रै झन्डै 6 करोडको लागतमा निर्माण गरिने भनिएको बहुद्देश्यीय मिनी कभर हलको प्रक्रिया पनि ओझेलमा परेको छ। मिनी कभर हलका लागि छुट्याइएको 10 लाख डिपिआर तयार पार्न र अन्य प्रक्रिया मिलाउनमै सकिएपछि केन्द्रले बजेट पठाएको छैन, जसकारण त्यो योजना पनि अलपत्र परेको छ।
इन्डोरका गेमहरू सञ्चालन गर्नको लागि हामीलाई एकदमै अप्ठ्यारो भइरहेको स्थितिमा कैलाली जिल्ला खेलकुद विकास समितिको आय स्रोत पनि नभइरहेको अवस्थामा अब मिनी कमोडल बनाउँदा त्यहाँ हुने 21 सटर त्यहाँ हुन्छ, त्यो सटरबाट मिनिमम 10,000 रूपमा आउँदा पनि कैलाली जिल्ला खेलकुद विकास समिति आफैमा सक्षम, सबल र भोलिको आर्थिक दृष्टिकोणले अगाडि बढ्न सक्ने र उसले खेलाडीहरूलाई टेवा सुविधाहरू थप्न सक्ने स्थितिमा रहन्छ।
मन्त्री, राष्ट्रिय खेलकुद परिषद र खेलकुद विकास समितिहरू छुट्टै दलहरूले नेतृत्व गरिरहेका कारण धनगढी रङ्गशालाका लागि बजेट नआएको बताइएको छ। राष्ट्रिय खेलकुद परिषदले पनि कैलाली जिल्लामा पछिल्लो 2 वर्षमा अन्य जिल्लाको तुलनामा बजेट कम आएको स्वीकारेको छ। विवाद समाधान गर्दै कैलाली जिल्लालाई यसै वर्ष पनि थप बजेट पठाउने बताउँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, निर्माण व्यवसायी र राष्ट्रिय खेलकुद परिषदको विवादका कारण धनगढी रङ्गशाला निर्माणको कार्य अगाडि नबढेको कुरा स्थानीयदेखि केन्द्रसम्म पनि सबैलाई थाहा छ। तर विवाद समाधान गरी रङ्गशालाको स्तरोन्नति र थप संरचना निर्माणका लागि निर्णायक रूपमा कतैबाट पनि पहल भएको देखिन्न। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
चितवनको नारायणघाटमा आयोजना हुन गइरहेको प्रथम जेसिस कप फुटबल प्रतियोगिता खेल्न जाने सुदूरपश्चिम 11 को विदाई गरिएको छ। आज धनगढी रङ्गशालामा 18 सदस्य टोलीको एक कार्यक्रम गरी विदाई गरिएको हो। तीन विदेशी खेलाडी सहितको सुदूरपश्चिम 11 को टोलीले एक कार्यक्रममा बीच कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर सिंह एन्फाका सदस्य मोहित शाह लगायतले विदाई गर्नुभयो। सुदूरपश्चिम 11ले आफ्नो पहिलो खेल भदौ 17 गते चितवन 11सँग खेल्नेछ। भदौ 17देखि 26 गतिसम्म हुने राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन लागेको सुदूरपश्चिम 11को टोलीले चालु आर्थिक वर्षको पहिलो प्रतियोगिता खेल्न जान लागेको हो। प्रथम पटक चितवनमा हुन गइरहेको प्रतियोगितामा विभिन्न 10 टिमले भाग लिएका छन्। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
ख्याति प्राप्त आँखा रोग विशेषज्ञ डाक्टर विद्या प्रसाद पन्त, डाक्टर दीपक खट्का एवं दक्ष प्राविधिकहरूको टिमद्वारा मिति 2074 भाद्र 10 गतेबाट सञ्चालनमा आएको धनगढी नेत्रालयमा आधुनिक प्रविधिद्वारा आँखाको उपचार अब सुपथ मूल्यमै। आँखा सम्बन्धी सम्पूर्ण समस्याको उपचारका लागि यहाँहरूको सेवामा समर्पित धनगढी नेत्रालय, धनगढी 3 चटकपुर आयल निगम सँगै। सम्पर्क फोन नम्बर 091-416-072, मोबाइल नम्बर 98-58-420-422।
ग्लोबल टिन हिरो 2017 फाइनलिस्ट आविष्कारक तन्वी चौधरीलाई अत्याधिक भोटिङ गरी विजय गराउँ। भोटिङ गर्ने तरिका, मोबाइलको म्यासेज बक्समा गएर अल्फाबेटमा GTH स्पेस TC टाइप गरी 33001 पठाउनुहोस्। याद गर्नुहोस्, SMS जुनसुकै बेला गर्न सकिनेछ।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म गौरीफन्टाका व्यापारीहरूले कुटपिट गरेको विरोधमा आज दिनभरि गौरीफन्टा नाकामा तनाव। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरद्वारा निर्माण व्यवसायलाई गुणस्तरीय काम गर्न निर्देशन। राजनीतिक खिचादानीका कारण धनगढी रङ्गशालाको स्तर उन्नति कार्य अलपत्र। महाकाली नदीमा निर्माण हुने 4 लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देवालद्वारा शिलान्यास लगायतका खबर प्रस्तुत गर्यौँ। फेरि पनि खबरकै सिलसिला।
कैलालीका 32 जना विद्यार्थीले वैदेशिक रोजगार छात्रवृत्ति पाएका छन्। वैदेशिक रोजगार प्रवर्धन बोर्डले प्रदान गर्ने सो छात्रवृत्ति बिहिबार जिल्ला शिक्षा कार्यालय कैलालीले वितरण गरेको हो। 28 जना विद्यार्थीले प्रति व्यक्ति 8,000 र 4 जना विद्यार्थीले 12,000-12,000 दरले छात्रवृत्ति पाएका हुन्। छात्रवृत्ति बुझ्नका लागि विद्यार्थी र तिनका अभिभावकहरू जिल्ला शिक्षा कार्यालयमा पुगेका थिए। जिल्ला शिक्षा कार्यालयका अनुसार 32 जना विद्यार्थीमध्ये बिहिबार 25 जनाले छात्रवृत्ति बुझेका छन्। बाँकी रहेका 7 जना विद्यार्थीका अभिभावकलाई कार्यालयमा सम्पर्क गरी छात्रवृत्ति बुझिलिन जिल्ला शिक्षा कार्यालयले आग्रह गरेको छ।
जोगबुढा छ डणेलधुराका 60 वर्ष एक वृद्ध दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर 8 धामीगाडा भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर 9 पैदल हिँडेर मालिकार्जुन गइरहेका डणेलधुराका 60 वर्षीय लछुवा बोहरा बाटोमा मृत फेला परेका हुन्। मृतक बोहरा आज बिहान दत्तुबाट पैदल हिँडेर गएको जिल्ला प्रहरी प्रमुख DSP जनक बहादुर साईले जानकारी दिनुभयो। मृतक बोहराको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा शव ल्याइएको प्रहरीले जनाएको छ।
क्षेत्र भजनीमा सञ्चालन गरिरहेको स्नेह केन्द्रमा आज विभिन्न सङ्घ संस्थाले सहयोग प्रदान गरेका छन्। सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनले 30 कम्बल र 2 चिउरा स्नेह केन्द्रलाई हस्तान्तरण गरेको छ। यस्तै नेपाल रेड क्रस सोसाइटीले 200 सल 25 कम्बल र 10 बाल्टी तथा थर्ड एलायन्सले 25 थान झुल र फलफुल वितरण गरेको छ। बाढी प्रभावित परिवार र विस्थापित परिवारका गर्भवती सुत्केरी र नवजात शिशुहरूले लक्षित गरेर स्नेह केन्द्र राखिएको हो।
आज पुस्तकालय दिवस कैलालीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। कैलालीका साहित्यकारले दिवस विविध कार्यक्रम गरी मनाएका हुन्। यस्तै साहित्यकार यज्ञराज यात्रीले आफ्नो 65 जन्मदिनको अवसरमा 45 वर्ष प्रकाशन गर्नुभएको शारदी पुष्प पुस्तकको 2 संस्करण प्रकाशन गर्नुभएको छ।
धनगढी उपमहानगरपालिका र महिला कानून र विकास मञ्चको संयुक्त आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरूसँग नागरिकता र व्यक्तिगत घटना दर्ता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिल कुमार ठाकुर, अधिवक्ता रूपनारायण श्रेष्ठ र कानून विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको जिल्ला संयोजक डाक्टर जानकी तुलाधरले जानकारी दिनुभयो।
बाढी प्रभावित क्षेत्रमा नियमित खोप कार्यक्रम सघन रूपमा सञ्चालन गर्न जिल्लाका सरकारवालाको एक दिने बैठक सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आयोजनामा बैठक सम्पन्न भएको हो। बैठक जिल्ला समन्वय समितिका संयोजक सूर्य थापाको अध्यक्षतामा बसेको थियो। बाढी प्रभावित क्षेत्र टिकापुर भजनी लगायतमा बालबालिकालाई नियमित खोप लगाउने कार्यमा सबै सरकारवालाले सहयोग गर्ने बताएका छन्। साथै जिल्लालाई असोज मसान्तभित्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न पनि सबै सहमत भएका छन्।
नेपालले भजनी नगरपालिका वडा नम्बर 9 खैलाडमा लोपोन्मुख राज्य समुदायको जीविकोपार्जनका लागि कुखुरा उपहार कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज भजनी नगरपालिकाको खैलाड भुरावामा फाय नेपालले आयोजना गरेको लोपोन्मुख राज्य समुदायको जीविकोपार्जनका लागि कुखुरा पालन सम्बन्धी एक दिने अभिमुखी कार्यक्रममा सो जानकारी गराइएको हो।
यस्तै किसान महासङ्घको खाद्य अधिकार सम्बन्धी अभिमुखीकरण बैठक पनि आज बरतगोरिया गाउँपालिकाको बौनियामा सम्पन्न भएको छ। फाय नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुशासन परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सीमान्तकी समुदायलाई खाद्य अधिकार सुनिश्चितमा टेवा पुर्याउने उद्देश्यले बैठक आयोजना गरिएको हो। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक।
महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शिलान्यास, पश्चिमबाट समृद्धि र विकासको ढोका खुलेको दावी।
गौरीपण्टाका व्यापारीले कुटपिट गरेको विरोधमा आज दिनभरि गौरीपण्टा नाकामा तनाव। गौरीपण्टामा नेपालीमाथि कुटपिट, दुर्व्यवहार र ज्याजति बढ्दै।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरद्वारा निर्माण व्यवसायीले गुणस्तरीय काम गर्न निर्देशन। निर्धारित समयमा भौतिक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी।
र राजनीतिक खिचातानीका कारण धनगढी रङ्गशालाको स्तर उन्नतिको कार्य अलपत्र। बजेट अभावले बहुद्देश्यीय कबडहलको सुरुवातै भएन।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
अवस्थ साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।
It's 7 p.m.
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी।